Sayın Kardeşlerimiz, Müslüman olur. Orası ibadet inşallah, kurulun en kısmı giderek, çocuğumun inşallah, müdürsün tabi bir bölgü yok. Kurulun inşallah, müdürsün tabi. Evvel Resulü dedik ama onunla da var.
Allahümme salli ala Muhammed ve Ali
Muhammed. Euzubillahimineşşeytanirracim. Bismillahirrahmanirrahim. Elhamdülillahi Rabbil alamin. Vessalatu vesselamu ala seyyidil enbiya ve'l mursalin, habibil alamin, bil kasimi Muhammed.
Allahumma salli ala Muhammed ve ali Muhammed.
Wa ala alihi tayyibin at-tahirin, sayyidina Rasulullah fil arabin. Allahu ta'ala fi kitabihi al-karim, bismillahir rahmanir rahim. ونريد أن نمن على الذين استضفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين. صلوا على محمد وآل محمد.
اللهم صل على محمد وآل محمد.
First of all, let us thank Allah Almighty for all His kindness to us and for this privilege to be here in the memory of Imam Hussein. Seyyidü Şuhada, Sallu ala Muhammed.
Muhammed.
This is the rule from Allah that every blessing, every bounty, we have to be accountable for them and we have to be answerable. I'm sure this blessing is one of the highest blessings from Allah. So many people are deprived of this privilege we have achieved here, and we are here to mention the blessings and bounties of Allah that bestowed on Imam Hussein at the battlefield of Karbala. Remembering this event is a privilege, and you have achieved this privilege. And you can imagine all over the world, I don't know, is there any country, big or small, you don't have this marasim? So you are one of them. And certainly we can say that the same of Imam Hussein, which he recited in Medina, Misli La Ribayu, Mr. You are on the line and you are in the chain of Imam. You are one of the followers which our beloved Imam has foreseen that they will come and they will follow my path. So to be thankful to Allah for this privilege, sallu ala Muhammad wa ala Muhammad.
Allahumma salli ala Muhammad wa ala Muhammad.
And for 7 days, I will focus on one main topic. What should be our relationship with Imam? And particularly, the Imam who is guiding us from Raida and who is supervising us from Zaila. The chain of Imamat has ended after this early personality, and we have to be in connection with Imam. We should have some sort of contact with Imam. I will focus on our responsibilities. I will focus on our duties which we have regarding this Imamat. And there are 2 ways to deal with this topic. One of them is very simple. I can tell you some dua, a few dua, a few zikr, and you do this and you must be satisfied that you have done your responsibility, you have achieved it. But you know, this is very simple. No one can imagine that the whole chain of Prophethood and the whole chain of Imam, with all their sacrifices, they came here that we recite a few sentences and that's it. That's all. No one can say that. So there should be something very substantial. There should be something in our life to achieve this target. Then you know how many people sacrifice. You are here to mention the sacrifice of Karbala. And that event, you may imagine, is fought with their 72% sacrifice. And we can count them right from the starting of also everything to the Shahada of Imam saying that maybe 100, maybe more than 100 people got Mataro. And you know that just to remember this event, just to remember this event, I can easily say hundreds of thousands of people sacrificed. So you are here and I'm here with all those holy sacrifices, burden of all those on the shoulders. If you see 124,000 prophets, 12 brave imams, hundreds of thousands of shuhada, all of them sacrificed their life. Can it be that I just recite some dua, some recitations and that's it? Can it be? I don't think so. If I sacrifice my life for my son, and he says that the result is a few sentences, I can't imagine it. So here we are, we have to do this. And how can we ignore this thing? I just feel it. If my father was somewhere and I had to do something to bring him out, can I think that a few sentences will solve the problem? Just a minute, if my father was in a prison, some sort of prohibition, then could I ignore this thing? Could I say that this is happening and what can I do? You can simply say that it is the matter of life and death for me to bring him out. What about your imam? You can't see him. You can't meet him. Can you ignore this? And here is the final imam from the chair of dignified Aima who sacrificed their life. I don't know any prophet of Allah who has sacrificed 12 of his chain. 12 members, one after other, for a period of 250 years, all of them sacrificed. Just because of a cause, because of a message. And can I say I have nothing to do with this message? When I believe in them, when I have contacted them, so this is my point. We have responsibility and we have to fulfill this responsibility. And it cannot be a few sentences. It cannot be a few actions. It should be a matter of life and death for us. So what should we do? And how should we tackle this? There are two ways to tackle this. One is the easier way. Is the easier way. Go easy. Don't take it now to the Lord very serious. Just put it at the side and do what you want and you want to do. This cannot be done here. If you have a fire, and you just want to put water on the sides of the fire, you will keep throwing water. It will never die. It will remain burning. And it will extensively exhaust all your resources, all your attention, but it will be there. And this is what's happening for the last 1100 years. We are throwing water somewhere, and the main reason is here. So it should be the time right now. Looking at the changes in the world, looking at the sacrifices done for this cause, it should be the time for us to pay all attention at the center and root of the trouble. What is the root of the problem?
The understanding of two ways, putting all water on the side and leaving the center in front of our eyes burning. But if we are going to change something, and I told you, for the last 1100 years, we are facing this problem. In this time of, I would say, intelligent thinking, I think now we have to prepare ourselves and look at the reason of the cause, the reason and the causes and the main causes of the trouble, and ask ourselves, can I have some sort of contribution in changing this scenario? And surely looking at the ayah and looking at the ahadith and the revelations from this great source, we can say that we have a share. And if that was not there, then we have no responsibility. All the ayah, all the ahadith tell us that it is in your hand to change the situation and to change the scenario. So we can move ahead, we can change this position, and once again, it is in my mind. I'm coming from Karachi, and you know what's the situation there. Every day we have a funeral. Every day. Luckily, if one. I was more than one. Can we change the situation? And how can we change it? This is my central point. I'm trying to focus on it. And I said, I told you, I will not go through the easy way. I will go through the main way. Go to the causes of the event, and I will try to clear the whole thing in front of your eyes. Just, I will give you another example, Sallallahu Alaihi Wasallam.
Allahumma salli ala Muhammad wa ali Muhammad.
And then, in this day, if you have a patient and you have a problem to cure, one way is to give him medicine, and then just take this medicine, and don't pay attention to the causes. The other way is to review and to inform him the whole situation. What's going on with you? What is your problem? What medicine I have given you? And what medicine this, how this medicine will cure you? I think this is the second part. And these days you can't go on the first way. So you have to review the thing. You have to review the situation. Now, if you get the whole idea, why Imamat is there? What are the problems due to which we have to labor? And how we can reverse this process and bring back our Imam on the world? Then I think we can fulfill our responsibilities and our duties. It should start from somewhere, and inshallah, tomorrow inshallah, I will follow it, and I will try to explain the main point for which this universe has been created, and for which the Imam, the Shura of Imam has been sent. So if you can understand this point, why the whole universe has been created and why Imam has been sent, then we can understand why we have this break in the guidance for Imam. And if we understand why this break, then I think and I hope that we can understand how we can reverse the process and how we can bring back our Imam in this world to pray to Allah that He bless us with the way when we could see the face, the bright face of our Imam, the day of victory of our Imam, and the day of reappearance of our Imam, Sallallahu Alaihi Wasallam.
Allahumma salli ala Muhammad wa ali Muhammad.
And I especially invite our youths. You see, we are at a certain age, and if I see a pastor, I don't know how much time I have to work on in this world. It can be a few days, it can be a few months, and it can be a few years. But looking at you, with the awareness which you can achieve right at this stage of your life, possibly you will have 40 years, possibly you will have 45 years, or more or less. So you have the potential, but looking at me, at the age, at that age you have right now, when I was of that age, I can tell you what was our position. I can easily tell you, I was active during that ages. And I was active in my college life, but I had never recited Dua Allah. Until I went to Qom, on the first day when I came to Qom, to Iran, and it was the first day in Madrasa. It was in 1984. The first time I saw Dua Mitba. This was the first time. And then after, I was in Karachi. And I was voting for religion. And I was voting for, in the name of Iman. But I did not understand there is a Dua for Iman. So this was my position. I remember that during those days, we could not decide Allah could live in me. And I knew only had lessons. None had awareness. There were very few books in our language to read about Imam. There were no books of traditions about our Imam to decide or to read or to understand. But Alhamdulillah, now we have so many lessons. But besides that, there were no that many sacrifices which we have right now. So, this is a soul on which you are turning right now. You have your heaven and you have your head just beside you. Do it and you achieve heaven. Don't do this, ignore this, and you are on earth with it. So, you are blessed with this awareness. But you have a big task to achieve. I spend my life looking for the reality, looking for the truth. Alhamdulillah, it's a very good age. It's a golden era, I think, before appearance of our Imam. It is a golden era. Why is it a golden era? With those sacrifices, so many people died and did it. Why is it a golden era? Because there is a great awareness. We are understanding our right. We are understanding our responsibilities. And so many people in this world moving towards the right direction. Look at those Muslim nations. Those who could do something, those who could change something. All these things happen in the name of Ahlul Bayt himself. In the name of our Imam Ali himself. Sallallahu alayhi wa sallam.
Allahumma salli ala
Muhammad wa ali Muhammad. Don't be left from this Allah. Don't be left from this great movement towards our Imam. So you have this golden time. You have time to move, you have strength, you have awareness. Just try to do something, try to achieve your objective, and inshallah, you will see the result. This is the time of results. During 1100 years, we were looking Nusra from Allah. He was blessing us, but there was no victory, or seldom any victory. But this age is the age of Suratul Fath. إِذَا جَاءَ نَصْرُ اللَّهِ وَالْفَتْحُ. We are looking for victory. And alhamdulillah, so many countries have come. I don't want to name them on the first day, at least. Look at the achievements which you have achieved in the last 30 years, 35 years. So this is the age of change. This is the age of movement. This is the age of awareness. Don't do that work. Be a part of it. And be an active part. Don't be a liability. Do something to participate. You should have some sort of contribution from yourself. Don't be a liability on global Shiaism. Don't be a liability only on global Islamic movement. You should have a share. You should have a contribution. Because you have a strength. You have potential. So this is my point. You can't sit here. You have to do something. And I will try my best to pave the way for the enlightenment which you have, and we have to improve this and pave the way for further development and achievement, inshallah. May Allah bless all of us, and may Allah bless all of us with the path of Imam Sensei, inshallah. The greatest blessing of Imam. So I will end it here. In English, and I will start in Urdu, and before going to Urdu, I will say Qurba, and then the speech in Urdu. Sallallahu alayhi wa sallam. Allahumma salli ala
Muhammad wa ala
Muhammad. Sallallahu alayhi wa sallam. Sallallahu alayhi wa sallam. Sallallahu alayhi wa sallam. Ek surah Fatiha, tamam mu'min ke liye, tamam un logon ke liye, jo uske saath अगर ऐसे शोभा में शहीद मौजूद थे और अब दुनिया से उत्सव में दिल आपस लोगों के जो शहीद हो गए अपने तमाम मरमीन को हमारे तमाम मरमीन की राय रखिए एक सुरक्षा
فرزند کے ظہور کے لیے مقدمہ بنا ہو سکتا ہے. یہ بڑی ذمہ داری ہے.
my children. Kada is the student. और रसूल वो मंसूर लोगों को बुलाता है कि कौन है जो करबला का पैगाम लेकर उठेगा। जैसे मैंने अभी आपके सामने अर्ज किया तो है कि सैयद अमीना है मदीना के वाले के सामने क्यों रहे थे मिस ली ला यू बायो मिसला तो उन्होंने वहां पर एक खत तस्लीम कर दिया था, एक लाइन इमाम ने वहां पर लगा दी थी। और सैयद शोहरा का जुमला जैसे आप यकीन सुना होगा कि अपनी तमाम तक खूबसूरती के साथ एक वादे को लोगों तक पहुंचा रहा है, एक खुशखबरी लोगों तक पहुंचा रहा है। और वो ये है कि मिसली ला युवायो मिसला, मेरा जैसा इस जैसे की बहन कभी नहीं करेगा। सिंधु लोगों बता सकते थे मैं हसन इब्न अली यजीद इब्न मुआविया की बहन कभी नहीं करूंगा, शहर कह सकते थे। लेकिन सैयद शोहरा ने जुमले को 7 और 61 हिजरा की फिजा से निकालकर अलामत तक की फिजा में पहुंचा, आसानी उन्होंने तब्दील कर दिया एक यूनिवर्सल रियलिटी। और यूनिवर्सल रियलिटी क्या है? वो ये है कि हर दौर में मेरा जैसा हुसैन इब्न अली का मानने वाला है, हर दौर में कोई ना कोई इस जैसा यजीद इब्न मुआविया का मानने वाला आएगा और इमाम हमें खुशखबरी देगा। तो ये अगर तुम वो हो जो मेरे जैसे हो तो तुम मेरे जैसे होने के नाते कभी यजीद जैसे के सामने सर नहीं झुकाओ, यह हमें खुशखबरी मिली। अब आपका मन सामने बहुत तरह है, हमें अपनी दुनिया में घूमना पड़ेगा कौन यहां हुसैन जैसा है कौन यहां यजीद जैसा है। ये हमारी पहली जिम्मेदारी होती है करबला के अंदर, क्या हम तलाश को तलाश करें, आप तलाश को देखने की कोशिश करें वो कौन है जो हुसैन जैसा है, वो कौन है जो यजीद जैसा है। और उसके बाद आप सैयद शोहरा को मुतअल्लिक होने के नाते जिसने बचपन से मां की गोद में इमाम हुसैन के पैगाम को लिया है, हमें इस बेहद जज्बा की लेकिन दर हकीकत हकीकत के बाद जुम्मेदार की लगभग दर्ज कर रहा हूं कि हमारी माए हमें दूध न पिलाती अगर उनको ये पता होता कि ये इमाम हुसैन से दूर जा सकता है, अगर उनको ये खदशा नहीं होता कि ये इमाम हुसैन से दूर जा सकता है तो दूध न पिलाते। उन्होंने हमें पाला भी इस गरज से है कि हमने इमाम हुसैन के रास्ते पर चलना है, हमें अच्छी जिंदगी गुजारी है, हम अच्छी नस्लों के अंदर आए। इसका तकाजा है कि हमें अपनी जिंदगी का अहम तरीन मिशन इस काम को करार देना होगा। और एक दो रास्ते हैं जैसे कि मैं इशारा करना कर चुका हूं और दूसरा रास्ते करने की जसारत कर रहा हूं कि यहां पर दो रास्ते हैं, या तो आप इस मिशन को एक जुज वक्ती मिशन ले लीजिए, कुछ अंजाम दें और कुछ को तर्क कर दें, बाजूदाता मैच कॉलू नहीं कर सकता जो डॉक्यूमेशन मैंने कराया तब क्या है। और दूसरा ऐसा कर सकता चलो टाइम जो भी तबसरा किया जा सके। दूसरा रास्ता यह है कि यह आपका जो डॉक्यूमेशन नहीं है, यह आपकी लाइफ टाइम जॉब है, आपके लिए मेरी जिंदगी का मकसद भी यही है। जब तक आप इस पॉइंट तक नहीं आएंगे आप जिम्मेदारी को अंजाम नहीं दे सकेंगे। अगर यह कुर्बानी छोटी कुर्बानी होती तो हम इसको जिंदगी का जुज वक्ती हिस्सा बना सकते थे, लेकिन जितनी बड़ी यह कुर्बानी है कि इसका एक हिस्सा अली अजहर है अब हमारे लिए कुछ नहीं बचा। यानी इंसान कैसे कहे कि यह कितनी बड़ी कुर्बानी है कि इसका एक हिस्सा अली अजहर है अब क्या बचा। और अभी आप सबूत बनाइए कि इतनी इतने लोग जाने दे रहे हैं वो रोजाना जाने जा रहे हैं, और मिसाल के तौर पर आप जब चंद जनाजों को उठाते हैं तो आप अपने तरफ ये सोच लेते हैं कि जिस कौम ने इतने जनाजे दे दिए अब उस कौम के अफराद खामोश नहीं बैठेंगे। तो मैं चौथा प्रयास कर रहा हूं कि जिस कौम के इतने लोग हैं वो खामोश नहीं बैठेंगे, और जिस कौम ने इमाम हुसैन जान दे दे तो वो खामोश बैठेंगे। तो वही कहते हैं हमारी जिंदगी में जब तक कि कोई वक्त की अदत नहीं बनेगा उस वक्त हम इस मकसद को हासिल नहीं कर पाएंगे। और शायद मैं कह सकता हूं कि ये जो हमें इतना लंबा इंतजार करना पड़ गया है ये खुद हमें एक दर्द दे रहा है और दर्द जो है कि कोई ना कोई कमी रह गई है, कोई ना कोई कमी रह गई है। अब आप खुद कैसा देख लीजिए, अगर सब कुछ सही है तो फर्जों में ज्यादा सामने क्यों नहीं है, अगर सब कुछ सही है तो दुनिया मानव से मंदिर क्यों है। उस हिदायत और उस रहनुमाई से जिसको खुदा ने खल्क ही हमारे लिए किया था हम मालूम क्यों इसका अगर कुछ ना कुछ है जो सही नहीं है। मैंने कहा कि सब कुछ गलत नहीं, सब कुछ गलत नहीं है, बड़ा कुछ सही है लेकिन कुछ ना कुछ कमी रह गई है। और हमने आपकी समझ दिया से एक आदर ये कि हम ये कहें कि जो कुछ हमने कर लिया और जो कुछ अब तक करते आए हैं इससे ज्यादा नहीं होगा। बाबू ने बात अगर अगर मैं ये कह रहा हूं इसका मतलब मैं कह रहा हूं जरूरत खत्म नहीं होगी। जब ये वायरस आया 100% कह रही है कि कयामत गैबत के खत्म होने के सिवा नहीं आएगी, खामत नहीं आनी है जब तक के वो परमन देवान तशरीफ नहीं लाएंगे। जो मेरे मोहम्मद वाली अपने अगर कृपा अनुसराम होने के नाते हमारे पास दो रास्ते हैं, या तो हम ये सोचें कि जो कुछ अब तक हुआ है वो काफी है, जो कुछ अब तक हुआ है इसमें कोई कमी नहीं है, जो कुछ अब तक हुआ है इससे बेहतर नहीं होना। अगर ऐसा हो तो फिर हमारे सामने बहुत बड़ा सवाल आती है वो ये फिर ज्यादा खत्म क्यों नहीं हुई, दुनिया में वो क्यों नहीं हुआ जिसकी खातिर से सौगत जान दी थी, वो सब क्यों नहीं हुआ जिसकी तो कुर्बानी दी गई थी, वो सब क्यों नहीं हुआ जिसका अपना प्रदर्शन ने वादा किया था। क्या मेरे आपके पास जाना नहीं है क्या कि पूरी दुनिया के ऊपर दर्शन और अनुग्रह नहीं आया था, ये हमारे पास वादा मौजूद है और हमेशा हमारे पास मौजूद नहीं है, ये दुनिया के तमाम मुसलमानों के पास मौजूद है कि मनुष्यों के पास रिवायात मौजूद है कि कयामत इसके सिवा नहीं होती कि जब तक पूरी दुनिया के ऊपर अनुग्रह का दर्शन नहीं रहता, जो भला है उसके बाद क्या करना पानी तो वो सब क्यों नहीं हुआ। इसका मतलब यह है कि जो कुछ हो रहा है वो बहुत अच्छा है लेकिन कोई जगह बाकी है, कुछ इंप्रूवमेंट की जगह बाकी है। अब हमें आपको और मुझे शादी का निर्णय था इस मकसद का एक स्टूडेंट होने के नाते जिम्मेदारी पड़ती है अपने ऊपर कि सबसे पहले इस बात पर फैसले किया जाए वो कमी कहां पर है। ये नहीं करूंगा कि अच्छाई का तस्करा ना करूं जो हमने हासिल किए, अल्हम्दुलिल्लाह हमने अच्छाइयां कम हासिल नहीं की, अल्हम्दुलिल्लाह ये कि हम मिसाल के तौर पर कर्बला से इतनी दूर इस जगह मौजूद हैं और वहां पर भी परचम में ऐसा है ये कोई एक कामयाबी है, बहुत अच्छी बात है। मैं आपको सभी करना मैं तारों का सोचता हूं बहुत अच्छी बात है कि अल्हम्दुलिल्लाह मैं सगा की नसल से हूं, पांच अक्सर उस सगा की नसल से है। अगर तस्वूर करें तो इस इलाके का कर्बला से क्या ताल्लुक है, चौदह साल पहले इस इलाके का कर्बला से क्या ताल्लुक था, कोई ताल्लुक नहीं। अगर यहां की बसने वाली नस्लों के कर्बला से ताल्लुक था, अगर जबान जबान से कोई ताल्लुक था तो जबान से कोई ताल्लुक नहीं, न जुबानिया न जबान न नस्ल कोई ताल्लुक नहीं है, सिर्फ एक ताल्लुक है, सिर्फ एक ताल्लुक है। यहां कुछ हुसैन के चाहने वाले बसे हुए हैं, बस निकाल हम इसको कोई मदद करनी ये अचीवमेंट है हमारे लिए, हम जगह बुला देंगे हमें देखना अगले स्टेप में क्या होना है। और मैं तमाम आपको भी अपने आप को भी और सब लोगों जो सुन रहे हैं सबको दावे दूंगा एक बात के ऊपर, मुझे कई सारे मतलब एक साल हमारे शहीद शोदा के लिए और खुश रहा है, एक एहसान सामने आ रहा है, ये जो एक और बार सामने आ रहा है और उनकी गजल तशरीफ नहीं लाई अब तक और अल्लाह का एक खुदा इसी साल को उनकी जरूर आराम का साल करा रहा है, ये जो पिछला साल गुजर गया और तशरीफ नहीं लाए इसका मतलब क्या है, इसका मतलब है हमने कर्बला के पैगाम पर अमल में कोई कमी कर दी है। अगर कर्बला के पैगाम पर 100% अमल कर दिया होता तो काफी नुसरत हम तक पहुंच जानी चाहिए थी, क्यों ऐसा हुआ नहीं हुई, इसका मतलब यह है कि वो निदाय हर निंदा से अभी तक नींद को नहीं पहुंची, अभी उसको कुछ और कामों से टकराना है और कुछ और लोगों से उठना है और कुछ लोग नहीं उठे। हमें ये देखना पड़ेगा इस आनंद तो हमने सही शोधा का सच्चा मान्यवाद होने के नाते और मैं जहां मैं मंदिश करने जाता हूं अगर कहीं भी मंदिश होती है तो वहां पर कुछ बुनियादी मुद्दा दर्ज करता हूं। लेकिन यहां पहली मंदिश नहीं है लेकिन चूंकि पिछली मंदिश जो मैंने यहां पर पढ़ी वो 2004 में पढ़ी थी तो मैं इस एतबार से इसको पहला तस्वुर कर लेता हूं और वो पॉइंट चंद पॉइंट मैं जरूर कहा करता हूं स्वामी शर्मा का द्वारा यूज करूंगा आश्रमवादी भी है इस एतबार से कंफ्यूज होगा कि हमें समझ में आए कि हम अगले 10 दिनों के अंदर किन रास्तों पर चलने की कोशिश करेंगे इंशाला एक बार फिर जरूर कर दिया जो भी पॉइंट्स हमारे सुनते रहे दूसरी जगहों के ऊपर नैन वगैरह के ऊपर मैं उनसे बार-बार नाजर कर लेता हूं कि ये पॉइंट बहुत इंपॉर्टेंट है और मेरे लिए इनका बताना बहुत जरूरी है उनको जो दोबारा सुनने की जरूरत उठान पड़ती है उसके लिए मैं माजर चाहता हूं। और जो पॉइंट है उसमें पहला पॉइंट विकी पॉइंट था मैं बचपन से मंदिरों में जा रहा हूं अलहमदुल्लाह रब्बिल आलमीन और पहले दुआ सर बहुत हमेशा उनका बिल अखस इस कॉन्टेक्स्ट में बिल अखस बहुत एहतराम से लेता हूं कि आज मैं इसीलिए हमेशा एहतराम करता हूं और आपको भी दावत दूंगा कि आप जहां कहीं अपनी जिंदगी की अचीवमेंट्स को दोहराने लगे आप अपनी उस मां का जरूर तस्करा करें जिसकी गोली मारने में हम सैकल आप सीखा आप जरूर साफ कीजिए आपको रक्षक दे आपको अनुसार सैयद शोहदा की मजीद मोहब्बत नसीब होना है इंशाअल्लाह। पहले बस अपना जब साहब के असम को दूर थे मोहम्मद तो हम मजलिस में जाया करते थे और बाद बात फिर जब बड़े होने लगे तो फिर अलग जाते थे मंडल मजलिस में जाते थे और ये भी अजीब उस जमाने में बहुत शर्त करता था कि हम बड़े हो गए हम मंडल की मजलिस में जाते हैं मैदान मजलिस में जाए थे उसके बाद जब घर वहां से आते थे तो हमें बार-बार जरूर पूछा करती थी कि मजलिस कैसी हुई क्या हुआ वहां पर हम बड़ा कर देते थे तो इस तरह से लोग आए थे और मौलाना साहब ने कहा मेरा भी एक दफा बहुत जबरदस्त खतीब तो दुनिया से उत्सव हो गए उनकी मजलिस में हम आए और घर पहुंचे हम पूछा कि अच्छा उस मजलिस का शोर बहुत ज्यादा था और उसकी पलक दिनों के अंदर बहुत ज्यादा थी उठा जाए साहब उन्होंने पूछा कि क्या हुआ बताया कि मजलिस हुई बहुत लोग आए थे माशाल्लाह उन्होंने बताया कि कैसी मजलिस थी बताया बहुत ज्यादा अच्छी मजलिस थी पुरजोश जज्बा नारे लगे बहुत ज्यादा नारे लगे उसके बाद उन्होंने पूछा कि तुम्हें क्या समझ में आया अगर क्लियर काम यहां मिला कि फिर मुझे शायद पहली दफा एक बात का एहसास हुआ कि मैं अभी एक घंटा बैठकर आ रहा हूं वहां मुझे समझ में क्या आया अल्लाह अगर उन्होंने सवाल नहीं किया तो मैं अगर उन्हें आपसे सवाल करता हूं मुझे कि जो सुनकर आए हो उसमें से कितने पर अमल किया है यह मैं सवाल उस वक्त नहीं किया हुआ लेकिन अब मैं उन्होंने अपने आपसे एक सवाल करता जो मेरी बात यह बनता जो कुछ आप सुन रहे हैं अगर आपसे कोई कहे इसको समराइज करें इसमें अमल करने वाले कितने पॉइंट्स हैं उनको अलग अलग निकालें अब मैं आपसे पूछें कि इसका अमल किया या नहीं किया अब क्या हुआ मैं आपको तजुर्बा शिक्षण से कह रहा हूं कि बहुत सारी मजालिस में आपको समझ में नहीं आएगा कि अमल का पॉइंट कौन सा है। यह वो पहला नुकता है जो मैं आगे करना चाहता हूं अपनी जिंदगी के अंदर मैं कह रहा हूं कि जहां कहीं भी हम मंदिर करने जाए हमारे सामने कुछ अहले बैत के आशिक मौजूद हैं पहले के चाहने वाले मौजूद हैं ये लोग मेरे और किसी के मन में नहीं आए हैं ये लोग सिर्फ सजी पैदा के नाम पर आए ये लोग सिर्फ उनके अहले बैत अथा सलाम के लिए अपने घरों से निकल कर आए अगर उनको अहले बैत की हिदायत में से कुछ नहीं मिला तो उन्होंने जैसे क्या दिया है हमें तो जिम्मेदारी है कि जो लोग अहले बैत के नाम पर आए यानी अगर गैरत का दौर ना होगा तो ये कहां जाते हैं या अल्लाह के इमाम के हुजूर जाते हैं हम तस्लीम पेश करना चाहते हैं हम मेरे से अजान शक्कर करने जाते हैं आप यकीन नहीं करते और हम जब इबादत का वक्त है ऐसी कोई बैठक की जगह आपके सामने नहीं है तो हमने और आपने अपने अपने इलाकों के अंदर वजह से मुनाफिक की आप क्यों आए यहां पर आप सही शोभा का पैगाम सुन के लिए अब
سید عثمان علیہ السلام کی ہدایت سننے کے لیے آئے. محمد کی زندگی میں پہلا کام یہ سوچا کہ مجھے جو کچھ بھی کرنا چاہیے وہ یہ ہونا چاہیے کہ آنے والے کے دل میں اہل بیت کی ہدایت کے نتیجے میں اور اضافہ ہو اس کے عمل کے اندر. ہمارا پیغام صرف لوگوں کو سنانا نہیں ہونا چاہیے بلکہ ہمارا پیغام لوگوں کو اہل بیت کی ہدایت سے مزید روشناس کرانا اور ان کو ان کے راستے کے اوپر مزید چلنے کی دعوت دینا چاہیے. یہاں کیا ہونا چاہیے, آپ ماں تشریف لائے, دردن آپ تشریف لائے اور آپ دردن پہلے جہاں تھے وہیں کھڑے رہے. اس کا مطلب میں نے آپ کی آنکھ میں ضرور کر دیا, آپ کو نہیں ملنا ملنا چاہیے تھا, ہونا چاہیے آپ یہاں تشریف لائے, دردن آپ یہاں پہ شرکت کریں, دردن شرکت کے نتیجے میں آپ کی محبت میں اضافہ ہونا چاہیے, آپ کے اہل بیت کے قرب میں بھی اضافہ ہونا چاہیے, آپ کے بڑوں میں بھی اضافہ ہونا چاہیے. یہ ہماری پہلی کوشش ہوگی جو انشاءاللہ ہم مزید 10 دنوں کے اندر پورا کرنے کی کوشش کریں گے. انشاءاللہ خدا ہم اور آپ کو اس کام میں کامیابی نصیب کرنا. درود محمد علیہ وسلم. اللہم
صلی علی محمد وعلی محمد.
یہ بہت مانا تھا. دوسرا پوائنٹ انتہائی حساس ایک اور پوائنٹ ہے اور اس کی طرف میں توجہ دلواتا ہوں نشان. اور یہ پوائنٹ ہے کہ میں سوچتا ہوں کہ یہاں پر جتنے لوگ موجود ہیں اور میں اس انالیسس کو بار بار کیا کرتا ہوں تاکہ مجھے یاد رہے, یہ جتنے لوگ یہاں پر موجود ہیں کہ در حقیقت اپنی زندگی کا ایک ایک گھنٹہ ہمیں دے رہا ہے اور یہ در حقیقت کتنے گھنٹے ہیں کہ جو ہمارے ہاتھ میں آ رہے ہیں, ان کا حقیقت کیا ہونا چاہیے. اور اس سلسلے میں دوسرے پوائنٹ کی طرف جاتے ہوئے ایک پرابلم ہو رہی ہے جو مجھے بہت احساس ہوتی ہے. ایک انالیسس ہم کرتے ہیں معاملہ اور ہم اندازہ لگانے کی کوشش کرتے ہیں کراچی میں اوسطاً ہر سال کتنی مدرسیں ہوتی ہیں. میں ایسے ہی بتا رہا ہوں, ہم نے ایسے ہی اندازہ لگایا ہے کبھی, ہمارا اندازہ یہ ہے کہ 3 لاکھ سے 4 لاکھ مدرسیں ہوتی ہیں کراچی میں ہر سال, 3 لاکھ سے 4 لاکھ میرا اپنا اندازہ ہے. میرا یہ کوئی سائنٹیفک انالیسس نہیں ہے, نان سائنٹیفک طریقے سے جو کچھ سمجھ میں آ سکتا تھا یہ وہ کوشش ہے. اور یہ جو مجلسوں میں پیغام دیا جا رہا ہے سنایا جا رہا ہے اس میں ایک پرابلم تو وہ تھی جو میں نے آپ کی خدمت میں عرض کیا تھی کہ سننے والے کو پتا نہیں ہوتا اس میں سے عمل کس پہ کرنا ہے. یہ پرابلم دوسری ایک اور عجیب پرابلم ہو گئی, وہ یہ ہوئی ہے کہ ان لاکھوں مجالس کے اندر بہت ساری باتیں ایسے لوگوں کو سنائی جا رہی ہیں جنہوں نے نہیں سننا ہے اور جو لوگ وہاں موجود ہیں ان کو سنانے کے لیے کچھ نہیں کہا جا رہا. یہ کسی طرح میں ہم پتا میں بہت زور کو سمجھ رہے ہیں کیا کہہ رہا ہوں, ہم لوگ کسی اور کو سنا رہے ہیں, بہت ساری پوائنٹس ہم ان کو سنا رہے ہوتے ہیں اور جن کو سنا رہے ہیں وہ یہاں پر ہیں
نہیں.
لوگ اسپیکر سے ان تک آواز پہنچے گی, ان میں سے بہت سارے ایسے ہیں پہنچ گئے ہوگی تو کانوں میں انگلیاں ڈال دیں گے نہیں سنیں گے, ہمارے ریکارڈ سنیں گے وہ, ہمیں ریکارڈ بھی نہیں سنیں گے. تو ہم کس کو سنا رہے ہیں جس نے نہیں سن رہا ہے, جو نہیں سن رہا ہے اور جو لوگ یہاں بیٹھے ہیں ان کے لیے کیا ہوگا, ان کو سنا نہیں ہے. نتیجہ کیا ہو رہا ہے, نتیجہ ایک خطرناک حقیقت ہے. وہ کیا حقیقت ہے آپ سے تو بہت پوچھ لو, آپ بھی شاید اس بات کو تسلیم کرنا ہے. اگر آپ جنرلی پوچھیں عمومی طور پر پوچھیں کہ 30 سال پہلے ہماری قوم کا اکیڈیمک لیول دین کے معاملے میں بلند تھا یا اب بلند ہے, 30 سال پہلے ہم کہاں پہ تھے علمی سطح میں, اپنی قوم کی علمی سطح میں اس وقت کہاں پر کھڑے. تو ایک عجیب بات ہمارے سامنے آتی ہے کہ شاید ہم نے بہت زیادہ ترقی نہیں کی, اگر خدا نہ کرے نہ ہو تو لگا مجموعی طور پر زبان نہ آیا, مشکل ہمارے سامنے آ رہی ہے. بہت بڑا مشہور دل میں نہیں کہنا چاہتا, بہت چیزیں مشہور کی ہمارے بارے میں اور بہت چیزیں ہمارے سامنے آ رہی ہیں. یہ کیوں ایسا ہو رہا ہے میں آپ کی خدمت میں عرض کیا, گزشتہ کئی سالوں میں تقریباً 40-50 سال سے ہمارا ایک شعر یہ ہے کہ ہم ان لوگوں کو سنا رہے ہیں جنہوں نے نئی شعر بنائے ہیں اور جو سننے کے لیے چاہے آئے ہوئے بیٹھے ہوئے ہیں ان کو سنانے کی کوئی بات ہم نہیں کہہ رہے ہیں. اصل تک یہ ہو رہا ہے کہ جو یہاں بیٹھے ہوئے ہیں وہ ان باتوں پر خوش ہیں ان کو نہیں سنایا جا رہا ہے, سنایا کسی اور ہو جا رہا ہے. اچھا وہ اس پہ خوش ہیں کیونکہ اس میں کوئی ذمہ داری نہیں ہے, نہیں کیسے گروپ کو منایا جا رہا ہے جو ہے ہی نہیں, اور جو ہے وہ خوش ہے اس بات کو کہ مجھے نہیں سنایا جا رہا ہے, اور سنایا جاتا میری ذمہ داری بنتے دور خوش ہے.
اس میں سب خوش ہیں صرف دین کا نقصان,
صرف دین کا نقصان. کیا نقصان ہے دین کا؟
جو پہلے لوگوں کو دین پتا تھا وہ دین پتا نہیں,
مشکل ہو گیا ایسا.
اور آپ مجھے کو تبدیل کرنا پڑے گا. میں آپ کو پہلے دن سے یاد کر دوں, میں یہاں سے باہر بیٹھے ہوئے کسی گروپ کو سنانے کے لیے یہاں پہ نہیں آیا, آپ کو سنانا ہے. مجھے ایسا عرض کرنا ہے, خدا مجھ سے حصہ نہیں لے گا کہ جو نہیں سن رہے تھے ان کو سنانے کے لیے تم نے کیا کہا. خدا مجھ سے حساب دے گا کہ جو یہاں پہ لوگ بیٹھے تھے یا جنہوں نے فرسٹ ہی تمہاری ریکارڈنگ سن لی تھی ان کو سنانے کے لیے تم نے کیا کہا. تو میں پھر آپ کا وقت ایسی چیز میں نہیں لگا دوں کہ جسے سننا ہی نہیں ہے, جس کے پاس صحیح نہیں ہوگا. میں آپ کو پتا لگاؤں گا جس کے لیے پہلے رہتے اٹھارہ علیہ السلام کے سر شاپ ہو گئے اور وہ یہاں پہ تشریف کرنا ہوگا. پہلے رہتا علیہ السلام کی محبت جزاتی کے لیے دھول دے وہاں لگا اور موجودہ حالات سے دیکھتے ہوئے اس ایک پوائنٹ کا اور اضافہ کر دوں گا, اور یہ ہے کہ اگر کوئی یہ سمجھ رہا ہے, جیسے کہ میں نے پہلے سمجھنے کی کوشش کی, اگر کوئی یہ سمجھ رہا ہے کہ یہ جو وقتی کام ہے اس میں قربانی نہیں دینی ہے, یہ دنیا کی سب سے بڑی غلطی ہو سکتی ہے. ہمارے لیے سے جو شہدا کا راستہ ہے, یہ ہمارا مومن کا راستہ ہے, یہ ہمارے تہوار کا راستہ ہے, اس میں جگہ جگہ قربانی دینا یقینی ہے. یہ خود کا راستہ ہے, یہ بڑوں کو چھوڑا کا راستہ نہیں ہے, یہ ہمیں مومن کی چاہنے والے کی زندگی ہے. 14,000 سال کی تاریخ شاید ہے اس قوم کی قربانیوں کے اوپر. کس قوم کے افراد نے اتنی قربانیاں دی ہیں اپنے رہبر کے نام کو بلند کرنے کے لیے؟ یہ شیر کا راستہ ہے, یہ آدمی راستہ ہے, اس آدمی راستے میں قربانی ہوتی ہے. تو اگر میرے پاس کوئی آیا مثلا کسی بھی عمر کا, میری اور زیادہ کم عمر کا, اور ان سے کہا کہ ہمیں ایسا بھی راستہ بتاؤ کہ ہم حسین کے راستے پر چلے اور میری زندگی میں کوئی پریشانی نہ آئے, مجھے کوئی قربانی نہ دینی پڑے, مجھے کوئی تکلیف نہ اٹھانی پڑے, تو میں سمجھا نہیں بھائی اس در کے اوپر تکلیف ہے. اس کے بالکل آپ جو لوگ کہتے ہیں کہ آپ امام حسین کا نام لیں, سید الشہداء کا نام لیں, غلام مومن کا نام لیں, آپ کی زندگی میں ساری تکلیفیں ختم ہو جائیں گی. میں نہیں کہوں گا, نہیں بھائی اتنی ختم نہیں ہوئی, تکلیفیں بڑھیں گی, تکلیفیں بڑھیں گی. کیوں؟ اگر آپ نے اندر مومن کا نام لیا تو آپ نے کس کا نام لیا ہے؟ آپ نے ظلم کے خلاف جہاد کرنے والے سب سے عظیم شان انسان کا نام لیا. کیا ظلم کے خلاف جہاد قربانی نہیں ہے؟ اگر سکون اور گھروں میں آرام ہمارا حق ہے تو اولاد کا خاتمہ ہم آپ نہیں تھا تکلیف ہمارے گھر میں بیٹھنا ہماری خواہش ہے اور یہ اچھا ہوتا تو اولاد اس عورت کا ہمارے کو قربانی نہیں دیتا. انہوں نے عورتیں اٹھائی تھیں, انہوں نے تو مظاہرے کی تھیں. ایسا نہ ہو تو یہ کیسے ہو سکتا ہے؟ میں امیر المومنین کے ماننے والے ان کے راستے پر چل رہے اور قربانی دینے نہیں پڑے, یہ تو قوی تصور نہیں ہے. اصلا ہمارے پاس روایات موجود ہیں کہ یہ جو راستہ امیر المومنین کا راستہ ہے, یہی بڑے سراط ہے, یہی بڑے سراط ہے. اور یہ بڑے سراط کیسا ہوتا ہے؟ یہ بڑے سراط باندھ سے زیادہ باریک ہوتا ہے, شمشیر کی دھار سے زیادہ تیز ہوتا ہے. اس بڑے سراط کے اوپر گزرنا کیوں مشکل ہوتا ہے؟ اس لیے کہ اس کو ڈھونڈنا کہ واقعی وہ راستہ کون سا امیر المومنین کا راستہ, یہ بہت نازک راستہ ہے, کیونکہ یہ عدل محض کا راستہ ہے, 100% عدالت کا راستہ ہے, لہذا خطرناک راستہ ہے. اس بزرگ کے خلاف جہاد ہے, اس میں کہیں خون بہانا پڑتا ہے, اس میں کہیں جان خطرے پڑتی ہے. اور جو لوگ دوست اگر اگر کوئی اس سے یہ کہے کہ بھائی آپ کو ایسی بات نہ کہہ دیجیے گا جس سے ہمارے لیے کوئی مشکل آئے, تو میں کہوں گا کہ کربلا جانے کیوں بیٹھے دے رہے ہیں. یعنی آپ کو تصور کریں, ایک بار اور مجھے کہنی تھی, میں کہنا بھول گیا آپ کہ میں خطابت کسی خاص لہجے میں نہیں کرتا, میں ایسی باتیں کرتے کرتے خطابت کرنے کی کوشش کر رہا ہوں. اور حقیقت یہ کہ میں پہلے سے اعتراف کرتا ہوں خطابت نہ مجھے آتی ہے نہ میرا کام ہے, میں نہیں کر سکتا. میں نہیں کرتا ہوں, میں یہی کرتا ہوں جو کہ آپ کے سامنے کر رہا ہوں کہ مجھے ہدایت کا پیغام پہنچانا ہے اور وہ پیغام میں سادت کئی لہجے میں اسی طرح باتیں کرتے کرتے آپ تک پہنچانے کی کوشش کروں گا. ضرور الحمد
للہ
وہ تصور کرنا یہ اگر شہزادہ کی طرف کوئی بڑھ رہا ہو سید الشہزادہ کے ساتھ, سید الشہزادہ مدینے سے تشریف فرما ہوئے کربلا کی طرف جا رہے ہیں, کچھ سید الشہزادہ کے پاس آئے اور کہہ کے اے اللہ رسول میں آپ کا ساتھ دینے کو تیار ہوں ایک شرط کے اوپر, مجھے کوئی مصیبت نہیں آنی چاہیے, مجھے کوئی مشکل نہیں اٹھانی, مجھے کوئی خوف نہیں بہانا ہے, مجھے کسی کی دشمنی نہیں کرنی ہے. سیدھو سوا اسے کربلا لے کے جائے گی یا نہیں لے کے جائے گی؟ تقریباً طے شدہ ہے, 100% ہے سید الشہداء اسے کربلا نہیں لے کے جائے گی. سید الشہداء سے مسئلہ شاید یہ کروا دے کہ اگر تم یہی پر چاہتے ہو تو مدینہ میں بیٹھو, بہتر نہیں کر سکتے. اگر تم ہمارے ساتھ آؤ گے تو سید الشہداء ہمیشہ جملہ ارشاد فرما رہے تھے, مدینہ سے لے کے کربلا تک ایک جملہ ارشاد فرما دیتے تھے, جو ہمارا ساتھ دے گا وہ شہید ہوگا. گناہ ہے تو میں اپنی خدمت میں یہ رکھ سکوں. الفاظ محترم یہ جو لوگ شہید ہو رہے ہیں خدا ان کو شہدائے کربلا کے اندر محسوس کرنا ہے, یہ وہ قطعی نتیجہ ہے جو ہونا ہے, یہ وہ قطعی نتیجہ ہے جو ہونا ہے. اگر ہم حق پر چلیں گے یہ نہیں ہوگا کہ ہم شہید نہیں ہوں گے, ہم شہید ہوں گے. یہ ہماری تاریخ بتا رہی ہے, یہ ہماری روایات بتا رہی ہیں. آپ کی خدمت میں سے دیکھ رہے ہیں سن مارا کا بہت کیا شبِ جمعہ بھی ہے اور خدا ممتاز ان شاء اللہ سب کر چننے کی برکات اور اس کی رحمات کو سید الشہداء کے نام پر نصیب کرنا ہے ان شاء اللہ. ایک ہمارے آپ کی خدمت آس کروں, ہمارا گزارا موجود ہے کہ سفیانی شام کو حملہ کرے گا, امام کی آمد سے پہلے, امام کی آمد سے پہلے سفیانی شام پہ حملہ کرے گا, شام حملہ کرنے کے بعد وہاں پر مومنوں کا اقدام کرے گا, ہماری روایت موجود ہے. اور ایک روایت لکھا ہے کہ اتنے لوگ مارے گا کہ ایک دن ایسا آئے گا جب 50,000 لوگ شہید ہوں گے. مجھے تو آیا 50,000 لوگ عدد کے اعتبار سے کہا گیا ہے, آبادی کے تناسب کے اعتبار سے کہا گیا ہے, یہ جملہ کیا جملہ ہے اس کو ہمیں لکھا پڑے گا. یہ بہت بڑی تعداد ہے, ایک عجیب روایت ہے وہ چونکہ کلام کی دوا میں سیاست کا بچوں کو ایک روایت میں لکھا ہے کہ یہ سفیانی دیوی رکھے گا بہت بڑی بڑی دیکھیں اور سن کے اندر سادات کے بچوں کو ابال دے گا. اس روایت کا مطلب کیا ہے اور اس کے نتیجے میں کون کون سی مصیبتیں ہیں جو اہل بیت اطہار علیہ السلام کے چاہنے والوں کو اٹھانی ہیں؟ کوئی یہ سمجھے یہ راستہ مشکل کا راستہ نہیں ہے, سنوں کا بھائی یہ راستہ مشکل کا راستہ ہے, اہل بیت اطہار علیہ السلام کا راستہ مشکل کا راستہ ہے. ہاں ایک فرق ہوتا ہے, ایک ایسا آدمی ہے کہ جو مشکل آتی ہے اور مشکل نہاتوں کو بیٹھتا ہے, اور یہ سید الشہداء کو چاہنے والے ہیں جس پر جتنی مشکل پڑتی ہے وہ اتنا ہی وہ سکون رہتا ہے. سید الشہداء کو چاہنے والے کو سکون ہے, وہ مشکلات کو اپنے امام کی محبت کی راہ میں مشکل تصور کر رہا ہوتا ہے اور اس کے بعد مطمئن بھی رہتا ہے. لہٰذا کتنے لوگ ہیں جن کی اولادیں شہید ہوتی ہیں اور وہ کہتے ہیں کہ ہمیں کوئی صدمہ نہیں, کیونکہ ہم نے اپنے لوگوں کی محبت کی ایک قیمت دی ہے اور ہم بڑی چیز کے محافظ ہیں اور اس قیمت ہم دینے کو تیار ہیں. ایسا ہم کوشش یہ کریں گے کہ اگلے جو چار پریام ہمارے پاس ہیں اس میں تحریک کربلا کے عنوان سے, وقت کے عنوان کے عنوان سے اور ان کی مجموعی ذمہ داریوں کے عنوان سے آپ کی خدمت میں عرائض پیش کریں اور ان شاء اللہ ان عرائض کے سفر میں ان عرائض کے نتیجے میں کچھ نیا اور آپ اہل بیت اطہار علیہ السلام کے قرب میں مزید کامیابی حاصل کر سکیں ان شاء اللہ. آج میری درخواست ہوگی اور یہ ہوگی کہ آپ ہفتہ امکان کوشش کیجیے گا جو اس میں عمل کی بات آتی رہے اس پر عمل کرنے کی بھرپور کوشش کرتے رہیے. آپ سننے پر اتفاق مت کیجیے گا, میں سنانے پر اتفاق کروں گا. میں تو چاہوں گا کہ कि आप सुनने से बढ़कर अमल में जाए, और आप भी कोशिश कीजिएगा कि आप सुनने से बढ़कर अमल की तरफ जाने की कोशिश करें। सिर्फ कोई ये नहीं पूछेगा भाई आज अमल की बात क्या हुई है, इतनी बातों के साथ मैं एक बार आपकी हजरत नाश करूं। शब्द जुम्मन बेहतरीन कामों में से एक काम यह है अपने खुदा के वजू शब्द जुम्मन मौके के ऊपर कर सकें तो हर रोज, नहीं कर सकते तो बड़ा कम शब्द जुम्मन के मौके के ऊपर खुदा खुदा के वजू पहुंचे और उसने आपसे एक सवाल करें कि मैं वही बनता हूं जो खुदा पर होना चाहता है, बुरे हो तो खुदा देखना चाहते क्या कमी मेरे अंदर और छोटे इन चीजों के ऊपर मजीद मेहनत करो। और इसी को सिलसिले खुदा मुख्तार की उबूदियत के सिलसिले को आगे बढ़ाते हुए खुदा ने हमें नबूवत का मुताबिक करा दिया है, खुदा ने हमें इमानत का मुताबिक करा दिया है। इसी सिलसिले को आगे बढ़ाते हुए थोड़ा सा देर के लिए अपने आपसे एक सवाल पूछेगा, अल्लाह कहेंगे ये वो सारे जिम्मा तशीफ ना इंशाअल्लाह। मैं जिस हालत में हूं इस हालत में नाम मुझे कभी करना नहीं है, ये दुर्भाग्य सवाल अपने आप से कीजिए। मैं कैसा भी हूं आपके घर तो मैं कैसा और मैंने आपके बात कैसे अपने आप से सवाल कीजिएगा। मैं जिस हालत में भी हूं आप अपने आप बुलाते हैं किसी हद तक मैं अपने आप बुलाता हूं, अपने आप से पूछिएगा इस हालत में इमाम वक्त लश्कर बनाने हो मुझे कभी करनी है, कभी भी करेंगे नेमत को यही चाहिए था और कुछ चाहिए। अगर नहीं कबूल करेंगे मैं ये बात डाला आप कभी कह रहे नहीं इस हालत को कबूल नहीं होगा, आप मुझे क्यों उत्साह कर रहे हैं क्यों नहीं करते। और अगर खुदा न करे उस लश्कर में ना जा सके तो फिर जिंदगी में रहने का फायदा क्या होगा, तो किसी भी रहता है अगर आप जब बर्दाश्त करो अगर तसव्वुर करें खुदा न करेगा आज बंदा अगर वहां ना पहुंच सके तो देखा ये हो सकता है कि मेरा कारोबार खत्म हो जाए तो गरीब हो जाए जिंदगी बाकी रहेगी, ये हो सकता है मैं कोई डिग्री लेना चाहूं डिग्री न ले मेरी जिंदगी बचेगी, हर बार ये हो सकता है कि मेरी अनाजें हो सबकी सब दुनिया से चली जाए मैं जिंदा रहूंगा उसका भी नसब होगा, लेकिन अगर इमाम का लश्कर बना और मैं ना जा सकता उसके अंदर ताकि इंशाअल्लाह आप जो मेरे लिए रास्ते खुलने की तरफ जाए हम बराबर पहले का प्रथा और इंसान की मदद में मजीद सफर तय करते चले जाए। चलो जुम्मन और शायद मालूम की पहली शब का कोशिश करता हूं कि ऐसे अयाम के अंदर ऐसे शबों में मसाइल पहले का प्रथा और इंसान में अहिमा के मसाइल बयान किए हैं जहां से यह सब शुरू हुआ। हम सब नदियों में माहौल है इस मुकदस घर के पानी मिला के बाद मदीना में था काबिल रसूल के पीछे बैठे थे और कोई मेरे साथ बैठे थे, मैंने कहा कि मौलाना क्या यही वो जगह है जहां जी मेरे बारे में थे ये मेरी अजीब शान है और तस्वीर कर रहे हैं कि मैंने अपनी मसाले को कोई जुम्मन नहीं खा और आपके दिलों में जैसे ही सजदा के घर को पहुंचा है आपने क्या शुरू कर मजा को रुका नहीं था आपसे, लेकिन मैं पहली बार काम तो हूं आपको सारे मेरा याद आ गए आपको सब कुछ खुद से याद आ गया है। अब मैं आपके साथ कितनी रवायात हूं किस तरीके से बात को लेकर चलूं बस मेरा काम यह होगा कि जरा जरा से उन बात हर को आपकी हिस्सत नहीं आज ज्यादा कर ले जाऊं जब उस वक्त को सोचेगा जब मेरा निर्मल उम्मीद मस्जिद से घर की तरफ बढ़ रहे थे और तीन दफा गर्मी भर रहे थे शेरे बोला साहेब निर्मार है तेरे कर खबर मिली कि सैयदा को क्या सब उसे हो गई है मंदिर से जाओ भी जिंदा आते हुए बार बार नबी के ऊपर बैठ रहे नहीं वहां उस बीवी की कुर्बानियां कैसी कुर्बानियां हैं। अल्लाह के नबी ने
بی بی زاد کے حوالے سے چند کام ایسے انجام دیے ہیں, چند اخبار ایسے فرمائے ہیں جو ہم لوگوں کے لیے مشعل راہ بن گئے ہیں. بی بی کے لیے ایک اور اشارہ فرمایا اللہ کے رسول نے, فرمایا کسی نے پوچھا ہے اللہ کے رسول ہم نے آپ کی ذات میں سیدہ کے حوالے سے عجیب سنت دیکھی ہے, ہم نے دیکھا ہے کہ جب بھی سیدہ کا شرک آتی ہے آپ کھڑے ہو جاتے ہیں, آپ کبھی ان کے ہاتھوں کا بوسا دیتے ہیں, کبھی اس کے چاندی کا بوسا دیتے ہیں, آپ ان کو اپنی جگہ کے اوپر بٹھاتے ہیں. اللہ کے رسول کی سنت پڑھیے, جب بھی کہیں شہر سے باہر تشریف لے جایا کرتے تھے سب سے آخر میں سیدہ کے گھر پر آیا کرتے تھے الوداع کہنے کے لیے. جب کہیں شہر سے باہر جاتے تھے سب سے آخر میں بیوی سیدہ کے گھر پر آتے تھے ان سے الوداع کرنے کے, اور جب بھی مکہ مدینہ واپس تشریف لاتے تھے سب سے پہلے سیدہ کے گھر پہ جاتے تھے ان سے ملنے کے. اس نے کہا کہ اے اللہ کے رسول ہم نے آپ کی ذات میں عجیب سنت دیکھی ہے, آپ ہمیں آگاہ کریں, آپ ہمیں بتائیں کہ سیدہ کا مقام کیسا مقام ہے. اللہ کے رسول نے چنان روایت ارشاد فرمائی اور اس روایت کے شروع میں ایک جملہ ارشاد فرمایا, فرمایا ہے سر من اسرار اللہ تعالی, اے شخص فاطمہ کی ذات اللہ کے راستے میں نکل رہا ہے, یہ رات منتخب نہیں ہو سکے گا, یہ ذات اللہ کے رازوں میں دیکھ رہا ہے. تو اللہ کا مطلب میں آپ کی خدمت میں بس یہی عرض کروں گا, نہیں معلوم یہ کون سا راز ہے جس کو دیکھ کر علی کا ماما اتار کے پاتب کیا تھا. موقع آیا جب تو امیر المومنین بی بی کو تیار کروا رہے تھے آپ اپنی سفر کے لیے, اس سے پہلے ام سلمہ سے ارشاد فرمایا, تمہیں ام سلمہ بچوں کو بتانا کہ ان کی ماں نصیحت کی ہے کہ کوئی باہر کا آدمی جنازے میں نہ آئے, نہ آپ کسی کو قتل نہیں ہونے دیں گے, اور بچوں سے کہنے نہ دیں بچوں اور ماں کے خط میں ہو ان کے آہستہ بات کر ہونا باہر آواز نہ جائے. ہم سب کو شدید کس طریقے سے ہمارے جو سرکار اللہ کے رسول کے نماز سے اپنے دل کے اندر اس کام کو لیتے ہوئے خاموش رہے, ایک بار کے اوپر انہوں نے عجیب منظر دیکھا, دیکھا کہ وہ بات اگر خاموشی کی نصیحت کہہ رہے تھے اچانک ہم باپ اور بات حفاظت کرنا شروع کر دیا. اور میں سب کا نزدیک ہے کہا اور حسن اور میں بڑھائی پر تھوڑے دعوات بھی کی طرح کرتا اور میں بہت کر ہے اس کے دور میں اکرائی رہے تھا یہ اللہ کی راتو بھی چیز آ رہے ہیں, اس کی شہادت یہ کائنات محروم ہو گئی, بدھی کے روزے سے محروم گئی, نعمتوں سے محروم گئی, اللہ کے راتوں میں سے ایک رات ہے. آج سید الشہداء کی قربانی کی یاد میں منائے جانے والے اشرے کی تہذیب شکار آتا ہے. اگر میں بی بی کے مسائل عرض کیے ہیں تو دو جملے سید الشہداء کی بی بی سے تعلق کے اوپر ضرور عرض کروں گا آپ کی خدمت میں. ہمارے پاس مسائل میں ایک روایت موجود ہے, کوئی عجیب روایت موجود ہے بی بی ام سلمہ کے حوالے سے, پتا نہیں کہ وقت آیا جب بی بی کا جسد جان کر تیار ہو گیا اور طالب المنی نے فرمایا کہ شہزادوں سے کہو کہ آپ کا شکر کریں الوداع ہے. تو بتا دیں کہ اس طرح سے روایات پڑھی جاتی ہے کہ مولانا امام حسن بن عثمان علیہ الصلوۃ والسلام تشریف لائے اور انہوں نے اپنی والدہ کے جنازے کو الوداع کیا. اس کے بعد فرماتے ہیں کہ سید الشہداء تشریف لائے, لیکن سید الشہداء جنازے کے برابر میں کھڑے ہو گئے اور کہا کہ جب تک میری ماں جانے کا ہی رہے گی جانے کا نہیں کرے گا. انہیں بہت دنوں کا کون تمہار ہو رہا ہے اور نہیں کہنا چاہ کہ ایک بچہ اپنی ماں کے ناطے پر پہنچے تو کیا ہوتا ہے. یہ سید الشہداء کے مقام میں آگے نہ نہیں کر سکا جب تک میری ماں اس سے آگے نہ نہیں کرے گی. وہ ایسا کہا گیا کہ ایسا کر کے رسول آپ کی ماں تشریف لے جا چکی ہے, بابا میں ہوتا ہے میں اپنی ماں کو پہچانتا ہوں, یہ میری ماں ہے. درج ہوا ہوا ہے کہ بندے بہت ٹوٹا ہے اور سیدہ باہر بڑھا ہوا گیا, سید الشہداء کو اپنے نزدیک لائے اور ایک موقع کے اوپر ہدایت رہ دی آئی, اے بچے हर दुख पड़ेगा। चाहे भारत में रहा, ये हिसाब है, ये गिरना रखता है तो कभी ना हाथ भूल गया होगा।
जितेंद्र चौधरी ने एकदम निर्दय किया कि बात
फिर कौन बात आया, जब कौन अपने दांत ना पाएगा। ये संगीत सुहादा गिरना है और सैयदा को पुरस्कार देने के लिए मौजूद है। आज चूंकि हम सैयदा के बाल को पुरस्कार देने आ रहे हैं, लेकिन मैं अपने वाक्य भाग के हूँ दो पुरस्कार दो ऐ वाक्य भाग आपको पुरस्कार आपकी पहलू से लगता मारेगा। ऐ वाक्य भाग आपको पुरस्कार आपकी उस चंद्रांजन का जिसके गले में रस्सी बांध कर गलियों के अंदर दबाया गया।
محمد وآل محمد کا اس قدیر کو ہم سے قبول کرنا اور باپ پروردگار تجھ واسطہ محمد وآل محمد کا ان کی نورانیت سے ہمارے دلوں کو منور کرنا اور باپ پروردگار بچوں میں عذاب کو دنیا کے کونے کونے تک پہنچانے کی طاقت نصیب کرنا اور باپ پروردگار حضرت اٹھار علیہ السلام کی فتح حسرت کا دن دیکھنا نصیب کرنا تمام دعائیں تیری حجت کے لیے پر پروردگار سید و سردار مولا مانا حضور سنا کی ضرور تاجیز فرما ہمیں ہمارے علاقوں کو ان کے دائیں سارا میں قرار فرما ہماری زندگیوں کا اختتام امامت کی راہ میں شہادت قرار فرما تو بنا تفکر ملنا انک انت السمیع العلیم بجاہ محمد وآلہ الطاہرین ذوق محمد وآلہ محمد